श्रोतावृन्द, स्वागत छ तपाईँलाई कार्यक्रम मसीहको कथामा। मसीहको कथा धर्मशास्त्र पवित्र बाइबलमा भएका चारवटै सुसमाचारका पुस्तकहरूबाट क्रमबद्ध रूपमा प्रस्तुत गरिएको मसीह येशू ख्रीष्टको जीवनी हो। उहाँ त्यही मसीह हुनुहुन्छ जसले हामी इतिहासको पाना पल्टाउँदा ईसाको पूर्व र इस्वीको सम्वत भनी समयले नाप्दछौँ। आज तपाईँले सुन्न लाग्नु भएको घटना बाइबलमा मत्तीको सुसमाचार 4 अध्यायको 12 र लुकाको सुसमाचार 4 अध्यायको 14 पद र मर्कुस 1 अध्यायको 14 र युहन्ना 4 अध्यायको 1-3 पदमा पाउन सक्नुहुनेछ। तपाईँका अन्य जिज्ञासाहरूलाई हामीलाई पत्रमा लेखी पठाउनु हुन अनुरोध गर्दछौँ। हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा बताउने नै छौँ। अहिले भने आउनु सुनौ मसीहको कथाको 9 भाग। येशूले आफ्ना चेलाहरूलाई सिकाउनु हुँदा थुप्रै सङ्केतहरू र उखानहरूको प्रयोग गर्नुहुन्थ्यो। यो भागमा विजयले कमललाई यी शब्दहरूको पनि अर्थ छ भनेर बताउँछन्। येशूले परमेश्वरको राज्यको बारेमा के भन्न खोज्नुभएको थियो भन्ने कुरा पनि विजयले कमललाई बुझाउने कोसिस गर्दछन्। भाग 9।
कमल, सङ्केत भनेको के हो तिमीले बुझ्छौ? उखान के हो तिमीलाई थाहा छ?
मेरो विचारमा सङ्केत भनेको चिन्ह हो वा अरू कुनै कुराको प्रतिनिधित्व गर्ने कुरा, तर उखानको बारेमा मलाई त्यति राम्रोसँग थाहा छैन।
सङ्केतको बारेमा तिमीले ठिक भन्यौ। सङ्केतले अरू नै कुराको प्रतिनिधित्व गर्छ। उखान मानव जातिको बारेमा अझ राम्रोसँग बुझाउन प्रयोग गरिन्छ। म तिमीलाई उदाहरण दिन्छु है त। यहुदीहरूको धर्ममा पानीले धुने भनेको शुद्धिकरणको सङ्केत हो, अर्थात् पाप धुने भन्ने कुरा निकोदेमसलाई थाहा थियो। निकोदेमसलाई यो पनि राम्ररी थाहा थियो कि पानीले पाप धुन सक्दैन। हाम्रो शरीरको बाहिरी भाग धोएर हाम्रो हृदयको भित्री भाग पखाल्न सकिँदैन। हामीले गरेका गलत कुराहरू पखाल्न सक्दैन। यद्यपि परमेश्वरको राज्यमा प्रवेश गर्न हामी शुद्ध र पापरहित हुनुपर्छ। येशूले निकोदेमससँग पानी र आत्माको बारेमा कुरा गर्नुभयो। यो निकोदेमसलाई बुझाउने येशूको तरिका थियो। हाम्रो पापबाट पखालिने इच्छालाई देखाउन हामीले बप्तिस्मा लिन्छौँ वा पानीले पखालिन्छौँ, तर हाम्रो हृदयलाई पापबाट पखाल्न, अर्थात् पखालेर परमेश्वरको राज्यमा प्रवेश गर्न सक्ने बनाउन पवित्र आत्माले काम गर्नुपर्छ। यो हामी आफैले आफ्नो लागि गर्न सक्ने कुरा होइन। हामी यसको लागि परमेश्वरमा भर पर्नुपर्छ। पानीले पखालेको त हामी भित्रका पापबाट परमेश्वरले हामीलाई पखाल्नु भएको सङ्केत वा भनाई मात्र हो। हाम्रो कथामा निकोदेमसले अझै पनि बुझ्न सकेनन्। उनले येशूलाई भने, यो कसरी हुन सक्छ? त्यसपछि येशूले उसको प्रश्नको उत्तर दिने प्रयास गर्नुभयो।
म तिमीलाई भन्छु, म जे जान्दछु त्यही भन्छु। मैले देखेको कुराहरूको म गवाही दिन्छु। यद्यपि मैले गरेका कुरा तिमीले स्वीकार गर्दैनौ, यदि मैले यो संसारमा गरेका कामहरूको बारेमा तिमी मलाई विश्वास गर्दैनौ भने मैले स्वर्गका कुराहरू गर्दा तिमीले कसरी विश्वास गर्छौ?
येशू फेरि बोल्नुहुँदा निकोदेमसले यही प्रश्नको बारेमा विचार गर्दै थिए।
कोही पनि स्वर्गमा परमेश्वरको उपस्थितिमा गएको छैन, केवल मानिसको पुत्र जो स्वर्गबाट तल आयो। मानिसको पुत्र उचालिनुपर्छ, मोसाले मरुभूमिमा सर्प उचाले जस्तै मानिसको पुत्र उचालिनुपर्छ। जसले मानिसको पुत्रलाई भरोसा र आशामा हेर्छ त्यो मानिसले साँचो जीवन, अनन्त जीवन पाउनेछ।
येशूले मोसाको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो। निकोदेमसले उहाँको कुरा ठ्याक्कै बुझिहाल्छन् भन्ने कुरा येशूलाई थाहा थियो। हरेक यहुदीलाई आफ्नो जातिको इतिहास थाहा थियो। मोसा उनीहरूको अगुवा हुँदा भएका उद्वेगका र आश्चर्यका कामहरूको कथाहरू उनीहरूले जानेका थिए। यी कथाहरू पुस्तौँ पुस्तासम्म भन्दै आएका थिए।
म अब अलमल्लमा परे, यो मोसा कसरी कथामा आयो? येशूले भन्नुभएको यो कथा त मलाई थाहा छैन।
कमल, मिश्र देशको दासत्वबाट भागेर निस्कने बेलामा मानिसहरूलाई मोसाले अगुवाई गरेका थिए। मिश्र देश छोडेपछि उनीहरू उजाड स्थानमा 40 वर्षसम्म रहे र थुप्रै अनुभवहरू गरे। घरिघरि मानिसहरूले मोसासँग घुमन्ते जीवनको बारेमा गनगन गरे। परमेश्वरले उनीहरूलाई घरिघरि उहाँमा विश्वास गर्न सिकाउनु पर्यो। यसपटक परमेश्वरले उनीहरूको बिचमा विषालु सर्पहरू पठाउनुभयो। सर्पहरूले धेरै मानिसहरूलाई डसे र केही मानिसहरू मरे। मानिसहरू मोसा कहाँ सहायता माग्न गए र परमेश्वरको विरुद्धमा आफ्नो पापको लागि पश्चाताप गरे। परमेश्वरले मोसालाई एउटा काँसाको सर्प बनाउन लगाउनुभयो र एउटा खाम्बामा अड्याउन लगाउनुभयो। सर्पले डसेको कुनै पनि व्यक्तिले त्यो सर्पलाई हेर्यो भने त्यो मानिस बाँच्नेछ भनी उहाँले प्रतिज्ञा गर्नुभयो। त्यसकारण मोसाले आगो जस्तै चम्कने काँसको सर्प बनाए। उनले त्यो सर्पलाई खम्बामा अड्याए र त्यो सर्पलाई हेर्ने मानिसहरू सर्पको डसाइबाट निको भए। येशू आफैलाई त्यो अनुभवसँग तुलना गर्दै हुनुहुन्थ्यो भविष्यमा आफूले भोग्नुपर्ने मृत्युको बारेमा। येशूले यो कथाद्वारा निकोदेमसलाई यो देखाउन खोज्नु हुँदै थियो कि जसरी धेरै वर्ष अगाडि मानिसहरूले परमेश्वरले दिनुभएको सङ्केत काँसाको सर्पमा भरोसा गरेर बाँचेका थिए, त्यसै गरी येशू ख्रिस्ट मसीहालाई हेर्ने र उहाँमा विश्वास गर्ने हरेक मानिस पनि बाँच्नेछ। येशूले निकोदेमसलाई सायद सुसमाचारहरूमा सबैभन्दा प्रख्यात शब्दको प्रयोग गरेर बताउनुभयो,
परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्।
त्यसपछि येशूले विश्वास गर्न इन्कार गर्नेको खतराको बारेमा कुरा गर्नुभयो।
पुत्रमा विश्वास गर्ने कोही पनि दोषी ठहरिने छैन, तर जसले विश्वास गर्ने इन्कार गर्छ त्यो दोषी ठहरिसकेको छ। ऊ दोषी ठहरिएको छ किनकि उसले परमेश्वरको एकमात्र पुत्रको नाउँमा विश्वास गर्ने इन्कार गरेको छ। यसै कारणले संसारमा न्याय हुनेछ किनकि संसारमा ज्योति आएको छ तर मानिसले ज्योतिलाई भन्दा अन्धकारलाई नै रुचाए किनकि उनीहरूको काम दुष्ट छन्। निश्चय जसले गलत काम गर्छ त्यसले ज्योतिलाई घृणा गर्छ र त्यसबाट तर्कन्छ किनकि उनीहरूको पापपूर्ण कार्यको प्रकट हुन्छ भनेर उनीहरू डराउँछन्। यद्यपि जो मानिस सत्यतामा जिउँछ त्यो ज्योतिमा आउँछ ताकि उसले गरेको काम परमेश्वरमा गरिएको हुन्छ र सबैले देख्छन्।
बाइबलले ज्योतिको बारेमा कुरा गर्दा प्रायजसो यो शब्दलाई सत्य शब्दसँग जोडेको हुन्छ। जब हामीले सत्य शब्दको प्रयोग गर्छौँ हामीले भरपर्दो कुराको बारेमा कुरा गरिरहेका हुन्छौँ। जब तिमीले यो शब्दलाई आत्मिकी महत्त्वमा लगाउँछौ तिमीले यो बुझ्नेछौ, सत्य व्यक्ति हो, येशु सत्य हुनुहुन्छ। सम्पूर्ण जीवनको उद्देश्य परमेश्वरसँग रहनु र सदाको लागि उहाँमा आनन्दित हुनु हो। यो येशु ख्रिस्टद्वारा मात्र सम्भव छ। येशुले भन्नुभयो कि उहाँ बाटो हुनुहुन्छ, उहाँ सत्य हुनुहुन्छ, उहाँ जीवन हुनुहुन्छ। ज्योति र सत्य सँगसँगै जान्छ। परमेश्वर कहाँ पुग्ने एकमात्र बाटो येशुद्वारा हो किनकि उहाँ सत्य हुनुहुन्छ र त्यो जीवनको मात्र महत्त्व छ जुन जीवन मृत्यु सँगसँगै सकिँदैन र त्यो अनन्त छ। अनन्त जीवन येशुद्वारा मात्र प्राप्त गर्न सकिन्छ।
म बुझ्छु, परमेश्वरसँग पुग्ने एउटै मात्र बाटो येशुद्वारा हो, तर येशुले कसैलाई दोषी ठहराउनुहुन्छ भन्ने कुरा मलाई विश्वास गर्न गाह्रो भएको छ। येशुले विश्वास गर्ने कुरा त कति सजिलो जस्तो देखिन्छ है।
हेर कमल, कुनै पनि व्यक्तिले येशूको बारेमा के विचार गर्छ भन्ने कुरा एउटा परीक्षा जस्तै हो। त्यो व्यक्तिले साँच्चै नै सत्यलाई खोजिराखेको छ कि छैन भन्ने परीक्षा हो। तिम्रो साथीहरूले म असल व्यक्ति हुँ भनेको सुनेको छौ होला नि।
सुनेको छु, त्यस्तो त धेरै पटक हुन्छ। कसैले भन्न सक्छ म असल व्यक्ति हुँ त्यसैले मलाई येशूको खाँचो छैन?
त्यो साँचो हो कमल। हामी मानव जाति आफैलाई असल भन्न चाहन्छौँ कि हामी सत्य र ज्योति चाहन्छौँ कि हामी परमेश्वर चाहन्छौँ, तर येशूले हामीलाई देखाउनुहुन्छ यदि हामी साँच्चै राम्रो भएको भए हामी उहाँसँग आउने थियौँ, हामी येशू ख्रिस्ट कहाँ आउने थियौँ, किनकि हामीले खोज्दै गरेको ज्योति र सत्य उहाँ नै हुनुहुन्छ भन्ने कुरा हामीले थाहा गर्ने थियौँ। यो कुरा येशूले निकोदेमसलाई स्पष्ट पार्नुभयो। कुनै कुनै मानिसहरू आफू पापी भएको स्वीकार गर्न चाहँदैनन्, उनीहरूले उहाँलाई स्वीकार्दैनन् किनकि उनीहरू मुक्तिदाताको खाँचो भएको कुरालाई स्वीकार्न तयार हुँदैनन्। निश्चय उनीहरू आफ्ना पापहरू प्रकट भएको चाहँदैनन्, तर येशूबाट तर्केर जाँदा उनीहरू दोषी भएको कुरा उनीहरू आफैले देखाउँछन्।
निकोदेमस र येशूको भेट एकदम महत्त्वपूर्ण थियो। येशूले नयाँ जन्मको बारेमा कुरा गर्नुभएको र परमेश्वरको राज्यमा नयाँ जन्मद्वारा प्रवेश गर्न सकिने कुरा बताउनु भएको यो पहिलो पटक थियो। येरुसलेमको अनुभवपछि उहाँ गालिलतिर फर्कनुभयो। उहाँमा भएको पवित्र आत्माको शक्तिको बारेमा उहाँ पूर्ण सचेत हुनुहुन्थ्यो। येशूले गालिलमा विभिन्न ठाउँहरूमा भएका सभाघरहरूमा सिकाउनुभयो। उहाँको कुरा सुन्ने हरेक प्रभावित भए र उहाँको ज्ञान र उदारताको लागि प्रशंसा गरे। उहाँको नाम त्यो क्षेत्रभरि फैलियो।
हे माले हावैले यो सुन्दर देशमा सुसन्देश ल्याउँदछ। हे माले हावैले यो सुन्दर देशमा सुसन्देश ल्याउँदछ। यो सन्देश सुनेर मनैमा गुने जीवन पाउँदछ। हे माले हवैले यो सुन्दर देशमा सुसन्देश ल्याउँदछ। माले हवैले आज को रीति धर्म र कर्म बुझ्दैन यो मर्म। आज को रीति धर्म र कर्म बुझ्दैन यो मर्म। दुख को देशमा नहुने भाग्य पाप को यो शर्म। निदाजै पाप को यो शर्म। हे माले हवैले यो सुन्दर देशमा सुसन्देश ल्याउँदछ। जीवनको सन्देश आजको बाटो ल्याउ येशु प्रभुमा। जीवनको सन्देश आजको बाटो ल्याउ येशु प्रभुमा।
येशूको बाणी जीवनको पानी सित्तैमा पिउनु छ, विश्वास गरी सत्यले भरी अनन्त जिउनु छ। हिमाली हावा एल्बमको यो मिठो शीर्ष गीत सुन्नुभयो कर्णदासको स्वरमा। प्रिय श्रोतावृन्द, तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्दैछ? यदि तपाईँलाई मसीहको कथा सुनेर कुनै जिज्ञासाहरू अथवा प्रतिक्रियाहरू उत्पन्न भएका छन् भने हामीलाई चिठी लेख्ने या इमेल लेखेर अथवा एसएमएस गरी आफ्नो प्रतिक्रिया पठाउनुहुन अनुरोध गर्दछौँ। हाम्रो ठेगाना यस प्रकार छन्: कार्यक्रम मसीहको कथा, पोस्ट बक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। अनि इमेलको ठेगाना meroistory@gmail.com। त्यस्तै गरेर हामीलाई एसएमएस गर्न आफ्नो मोबाइलको सन्देश लेख्ने ठाउँमा गई TLM लेखेर स्पेस दिनुहोस्। अनि आफ्नो सन्देश लेखेर हामीलाई 3638 एसएमएस गरी पठाउनुहोला। त्यसको जानकारी एकचोटि फेरि लिनुहोस्। आफ्नो सन्देश लेख्ने ठाउँमा गई TLM लेखेर स्पेस दिनुहोस्। अनि आफ्नो सन्देश लेखेर 3638 हामीलाई एसएमएस गरी पठाउनुहोला। मित्रजी, अहिलेसम्म निरन्तर सुन्दै हुनुहुन्थ्यो कार्यक्रम मसीहको कथा। मसीहको कथाको यो थियो 9 भाग। अब हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। अब जाँदा जाँदै कार्यक्रममा साथ दिने मित्रहरू जोएल भुजेल, आगमन अधिकारी, सुभाष प्रधान, साथै प्राविधिक मित्र खिमनलाई पनि धन्यवाद दिँदै तपाईँको मित्र म पौलस भोलि यसै समयमा कार्यक्रम मसीहको कथाको 10 भाग लिएर पुनः उपस्थित हुने वाचा गर्दै बिदा माग्दछु। तबसम्म तपाईँका पलहरू शुभ रहन्। नमस्ते।